أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الخلائق أجمعين، سيدنا وسيد الأولين والآخرين، حبيبنا وحبيب إله العالمين، إمام المرسلين وخاتم النبيين، أبي القاسم المصطفى محمد.
اللهم صل على محمد وعلى محمد
وعلى أهل بيته الطيبين الطاهرين، الهداة المهديين، المعصومين المظلومين، واللعنة الدائمة على أعداء الدين أجمعين. أما بعد، فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه: بسم الله الرحمن الرحيم، ألف لام ميم، أحسب الناس أن يتركوا أن يقولوا آمنا وهم لا يفتنون. صدق الله العلي العظيم.
اللهم صل على محمد وعلى محمد.
خیالات جس ترتیب سے میرے ذہن میں آتے ہیں اسی ترتیب سے آپ کے سامنے عرض کرتا رہتا ہوں. سورہ مبارکہ عنکبوت کی گفتگو اگر سے تقریباً 10-12 آیات آگے بڑھ چکی ہے، لیکن اس وقت ذہن میں تلاوت کرتے ہوئے یہ نقطہ آیا کہ خود حروف مقطعات رموز ہیں اللہ کے اور پیغمبر کے درمیان. یہ بات مقرر کہی گئی، تمام مفسرین نے لکھا ہے. اگر یہ رموز ہیں اللہ کے اور پیغمبر کے درمیان، تو یہ اس کتاب میں جو تمام مسلمانوں کی تلاوت کے لیے قیامت تک کے لیے محفوظ کی گئی ہے، وہ رموز اس میں کیوں شامل کیے گئے؟ ایک سوال ہے. اگر یہ رموز ہیں اور ان سے ہمارا کوئی تعلق نہیں ہے، تو پھر وہ اس کتاب میں ہماری تلاوت کے لیے کیوں لازم قرار دیے گئے؟ جو ہمارے حلال و حرام سے متعلق ہیں، جو ہماری نصیحتوں سے متعلق ہیں، جو باتیں ہماری عبرتوں سے متعلق ہیں، جو حکمتیں ہماری بصیرت و بصارت کو جلا بخشتی ہیں، ان کے لیے تو ٹھیک ہے، وہ آیتیں ہونی چاہیے. مگر جو خاص اسرار ہیں، رموز ہیں حق سبحانہ و تعالیٰ اور پیغمبر صلی اللہ علیہ وسلم،
اللہم صلی علی محمد و علی محمد،
پھر وہ اس میں نہیں ہونے چاہیے تھے. عقل عمومی یہ کہتی ہے، لیکن جب اسی پہ غور کیجئے تو اندازہ ہوتا ہے کہ خود ان حروف مقطعات کو شامل کتاب فرمانا کئی اعتبار سے ہمارے ذہن سے، ہمارے قلب سے، ہماری علمی ضرورت سے، ہماری عملی ضرورت سے متعلق ہے، غیر متعلق ہرگز نہیں ہے. اور ایک پہلو اس کا یہ بھی ہے کہ خود ان کا وجود ہماری ذہنی اور ایمانی آزمائش ہے. خود حروف مقطعات ہمارے لیے ایک آزمائش ہے، علمی اعتبار سے بھی، عملی اعتبار سے بھی. اب حروف مقطعات پہ گفتگو تو خیر ماہ مبارک رمضان انتہا کو پہنچ رہا ہے، اور اس لیے میں نہیں چاہتا کہ پوری گفتگو شروع سے دہرائی جائے یا اس نقطے سے آگے بڑھے، لیکن حروف مقطعات کا جوں کا توں ہونا آیات کے یا سوروں کے شروع میں، یہ واقعاً ایک بڑی آزمائش ہے مؤمنین کے لیے، اور عملی جہت سے جن لوگوں نے اس پہ کام کیا، بہت سے نظریات، یعنی بہت سے نظریات مفسرین نے حروف مقطعات سے متعلق پیش کیے ہیں، لیکن وہی نظریہ جس کی طرف اشارہ کیا جا چکا ہے کہ اگر ان تمام حروف مقطعات سے مقررات کو حذف کر دیا جائے اور عبارت تشکیل دی جائے، تو جو عبارت بنتی ہے وہ عبارت حضرت امیر المومنین علی ابن ابی طالب علیہ السلام کی ولایت سے متعلق ہے، اور وہ عبارت یہ ہے کہ صراط علی حق نمسکہ، علی کا راستہ حق ہے اور ہم اسے اختیار کرتے ہیں. یہ عبارت خود پورے پیغام قرآنی سے ہم آہنگ ہے. یہ عبارت ایسا نہیں ہے کہ یوں ہی، اور جس کا جی چاہے جتنی عبارتیں چاہے بنا لے، جتنی عبارتیں چاہے بنا لے انسان، لیکن عبارت وہی ہمارے لیے قابل قبول ہوگی جو قرآنی پیغام سے ہم آہنگ ہو. قرآن میں جو کچھ باتیں کہی گئی ہیں اس سے ٹکراتی نہ ہو اور اس سے مکمل طور پر ہم آہنگ ہو. چنانچہ یہ عبارت اور یہ مضمون قرآن مجید کے پیغام اور محمد عربی صلی اللہ علیہ وسلم کے پیغام سے مکمل طور پر ہم آہنگ ہے. دوسرا پہلو یہ بھی ہے کہ ان مشرکین کے لیے جو زمانے پیغمبر میں تھے، یا آج کے مشرکین کے لیے بھی، ایک تحدی کے طور پر، یعنی دلیل اعجاز کے طور پر، چیلنج کے طور پر، کہ بھئی یہ جو قرآن ہے، یہ جو الفاظ ہیں، یہ جو آیتیں ہیں، یہ انہی حروف سے تو تشکیل پائے ہیں جن حروف میں تم گفتگو کرتے ہو. یہ جو تمہاری زبان ہے، عربی زبان، یہی الف بے تے تھے، یہی حروف تو ہیں، یہی حروف سرمایہ زبان عربی ہیں، انہی حروف سے الفاظ بنے ہیں، انہی الفاظ سے جملے بنے ہیں، تمہارے پاس یہی سرمایہ ہے، انہی الفاظ سے بنے ہوئے، انہی حروف سے بنے ہوئے الفاظ اور انہی الفاظ سے بنے ہوئے جملوں میں ہم تمہیں جو پیغام دے رہے ہیں، کیا تمہارے اندر یہ قدرت ہے کہ اس جیسا دوسرا پیغام پیش کر سکتے؟ یہ اعجاز کا پہلو تھا، یہ تحدی کا پہلو تھا کہ تم اس کا جواب نہیں لا سکتے. خیر، یہ کوئی ایسی بہت تازہ بات نہیں تھی، لیکن اس وقت ذہن میں میرے یہ باتیں آ گئیں جو پچھلے مطالعوں کا حصہ تھی، تو عرض کر دی. آیت جہاں تک پہنچ چکی ہے، اور کل جہاں تک گفتگو پہنچ چکی تھی، اس سے مربوط آگے بڑھتی ہے گفتگو. 11ویں آیت اور 12ویں آیت، میرا خیال ہے کہ اگلی 2-3 دن جو تقریریں ہیں وہ بھی انہی آیتوں پہ صرف ہو جائیں گی. اس کے بعد 14ویں آیت میں جناب نوح علی نبینا و علیہ الصلاۃ والسلام کا ذکر ہے، اور اس کے بعد جناب ابراہیم کا تذکرہ ہے. اس سورے میں چند انبیاء اور ان کے امتحانات، ان کی آزمائشوں اور ان کی امتوں کا تذکرہ ہے اجمالاً، مختصر طور پر. لیکن وہ بنیادی بحث جو بہت علمی بھی ہے، بہت فکری بھی ہے، اور بہت عملی بھی ہے، ہم سب کی زندگی سے جڑی ہوئی بحث ہے، ہر فرد کی زندگی سے جڑی ہوئی بحث ہے، وہ ہے ہمارے علم و عمل کی بحث. ہمارا عمل ہم سے کیا تعلق رکھتا ہے؟ ہمارے عمل کی حقیقت کیا ہے؟ کیا ہمارے عمل کا بوجھ کوئی دوسرا اٹھا سکتا ہے؟ کیا کسی دوسرے کے عمل کا بوجھ ہم اٹھا سکتے ہیں؟ عملی زندگی میں، گھر کی زندگی میں، خانوادے کی زندگی میں، اولاد اور والدین کے درمیان، भाई भाई के दरमियान, मियाँ बीवी के दरमियान, हम एक दूसरे के खातिर बहुत से अमल बजा लाते हैं, लेकिन एक दूसरे की खातिर जो बहुत से अमल बजा लाते हैं उसके भी दो रुख हैं। एक तो यह है कि हम नऊज़ु बिल्लाह रिया में मुब्तला हो जाते हैं, किसी को दिखाने की खातिर अमल करते हैं। दूसरा पहलू यह है कि रिया नहीं है, वाकयान दूसरे की खातिर ही कर रहे हैं। इस पर बड़ा इबरतनाक वाकया मुझे याद आ रहा है, ख़ुद मेरा वाकया है, यानी मेरे साथ मैं शाहिद हूँ। एक साल माह मुबारक रमज़ान ही में किसी शहर में खुतबात जुमा दे रहा था। खुतबात जुमा में मुसलसल मैंने इताअत इलाही वगैरह की बातें कहीं, एक साहब बहुत मुतासर हुए, मिसाल में मैंने दाढ़ी का तस्करा कर दिया, मिसाल में कि दाढ़ी शेव करना हराम है। उन्होंने खुतबे का असर उनके दिल पर इस कदर हुआ, ख्वातीन भी सुन रही हैं और हजरात भी सुन रहे हैं, ये मुब्तला बेह मसाइल हैं, हम सब इसमें मुब्तला हैं। उनके दिल पे इतना असर हुआ खुतबे का कि नमाज जुमा के बाद वो आए और उन्होंने अहद किया मुझसे कि मैं आज के बाद से शेव नहीं करूँगा। मैंने कहा आप मुझसे क्यों अहद कर रहे हैं, आप अपने नफ्स से अहद कीजिए और खुदा को गवाह करार दीजिए, खुदा से अहद कीजिए और अपने नफ्स को गवाह करार दीजिए, ये बात आपके और खुदा के दरमियान की है, हम कौन होते हैं, हमने तो एक बात थी आप तक पहुंचा दी। लेकिन उनकी आंखों में आंसू थे और उन्होंने अहद किया, पैमान किया कि मैं तौबा करता हूँ, चले गए। दूसरे जुमे से वो गायब हो गए, एक हफ्ते के बाद वो नज़र नहीं आए, और ईद के बाद फिर वक्त लेकर मेरे घर पे तशरीफ़ लाए मिलने के लिए। रोंगटे खड़े हो गए थे मेरे उस वक्त जब ये बात हुई, घर तशरीफ़ लाए ख़ास तौर से मिलने के लिए। उनका मौलाना एक मुश्किल में हूँ, बताइए मैं क्या करूँ, मैंने मस्जिद में रोज़े जुमा आपके सामने अहद किया था कि मैं अब ये गुनाह नहीं करूँगा, मैं शेव नहीं करूँगा। मेरी बीवी कहती हैं कि या शेव करना शुरू कर दें आप, दाढ़ी न रखें, या मुझे तलाक दे दें, मैं आपके साथ नहीं रहूँगा। और ये कहते हुए फिर उनके आंखों में आंसू थे और उनका मौलाना अब आप रहनुमाई फरमाइए मैं करूँ क्या, वाकई तलाक दे दूँ या मैं दाढ़ी शेव करूँ। अजीब अजीब मसला है ना, ये कहीं कोई दुश्मन अहले बैत दरमियान में नहीं है, कोई मुनाफिक दरमियान में नहीं है, कोई मुशरिक नहीं है, कोई काफिर नहीं है, मुल्हिद नहीं है, दो मोमिन हैं बज़ाहिर, दो मोमिन मियाँ बीवी दोनों मोमिन, और एक दूसरे के लिए इस आमाल खैर में हारिज हैं, इताअत हक में हारिज हैं, और मुझसे पूछें बताइए क्या करूं, शेव करूं या तलाक दूं। अब मैं न कह सकता हूं कि शेव कीजिए, न कह सकता हूं कि तलाक दीजिए, है ना, कैसी कैसी आजमाइश से गुजरना पड़ता है हमें, तवज्जो है। ऐसे कभी कभी मैं कह दिया करता हूं, जब लोग बहुत ज़्यादा सवाल करते हैं तो मैं कहता हूँ कुछ आप अपनी अखलाकी जुरत को भी इस्तेमाल कीजिए, कुछ काम बगैर पूछे भी कर लिया कीजिए। मसला संगीन है, एक मिसाल मैंने अर्ज की है, और घर घर में हर घर के ये मसाइल हैं। इन मसाइल का हल ये है कि खातून खाना हो या साहिब खाना हो, हर फर्द हमारा इताअत हक़ के सिलसिले में इतना बेदार होना चाहिए कि उसे ये शऊर होना चाहिए कि हमें अपने नफ्स को, अपनी अना को दखल नहीं देना है। ये माह मुबारक रमज़ान की चंद रातें रह गई हैं, इसलिए मैं यानी ख़ुद मेरी कैफियत भी अजीब है और मैं चाहता हूँ आप भी उस कैफियत में शरीक हो जाएं। क़ब्ल इसके कि ये माह मुबारक रमज़ान गुज़रे, हमारी ईद के मानी ये हों कि हम इताअत हक का पूरा अहद कर चुके हों। हमारी ईद के मानी ये हों कि हम ये अहद कर चुके हों कि इंशाअल्लाह कोई काम हराम जानबूझकर इख्तियारन नहीं करेंगे, कोई वाजिब इख्तियारन नहीं छोड़ेंगे, कोई शौहर अपनी बीवी से ये नहीं कहेगा कि भाई तुम्हारे सर पे हमें स्कार्फ बुरा मालूम होता है, कोई बीवी अपने शौहर से ये नहीं कहेगी कि तुम्हारे चेहरे पे दाढ़ी बुरी मालूम होती है। ये मानी है इताअत और इबादत के मानी है, इताअत और इबादत के मानी है। तफसीर सुन रहे हैं किस लिए, दुआएं पढ़ रहे हैं किस लिए, रोज़े रख रहे हैं किस लिए, माह मुबारक रमज़ान में शबहाए कद्र में बेदार हैं किस लिए, ये जो चंद रातें सब शबहाए कद्र हैं। शब ईद लोग आम तौर पर गाफिल हो जाते हैं, इधर चांद नज़र आया ऐलान हुआ और गाफिल हो जाते हैं। रिवायत का मज़मून है, मासूम के ज़बान से ये मज़मून अदा हुआ है कि शब ईद की अहमियत शब कद्र से कम नहीं है। अगर किसी शख्स को किसी वजह से शब कद्र इबादत की तौफीक नहीं हासिल हो सकी तो शब ईद वो शब भर इबादत करे, दुआ करे, इस्तग़फ़ार करे, परवरदिगार की रहमत इंशाअल्लाह उसके शामिल हाल होगी। अगर इंसान बेदार हो तो उसकी हर शब शब कद्र है, हर रोज़ रोज़ ईद है। बहरहाल ये मिसालें जो मैंने अर्ज़ की ये अमल से बह, असल जो मौजू था वो ये कि इसमें जो आयत है काफिर ये कहते हैं मोमिनों से, وقال الذين كفروا للذين آمنوا اتبعوا سبيلنا, काफिर मोमिनों से ये कहते हैं कि मियाँ तुम हमारे रास्ते पे आ जाओ और وَلْنَحْمِلْ خَطَايَاكُمْ, तुम्हारी गलतियाँ तुम्हारा गुनाह सब हम उठाएंगे ये बोझ। ये काफिर और मोमिन के दरमियान की गुफ्तगू है, लेकिन दो मोमिन मोमिन अगर आपस में बात करें और कोई किसी से कहे कि हम तुम्हारा बोझ उठाएंगे, नामुमकिन है। अमल एक ज़िंदा हकीकत है जो अपने आमिल से वाबस्ता है। फिर मैं मिसाल अर्ज़ करूँ बच्चों के समझाने के लिए, एक हीटर आप इस तरफ रखें और एक हीटर उस तरफ रखें, इस हीटर की गर्मी इसके साथ रहेगी, उस हीटर की गर्मी उसके साथ रहेगी। एक कूलर इस तरफ रखें, एक कूलर उस तरफ रखें, इस कूलर की सर्दी ठंडक इस इधर रहेगी, उधर की उधर रहेगी, इतना तो बच्चों को याद रहेगा। जिस सबब से जो असर मुरतब हो रहा है वो असर उस सबब से जुदा नहीं हो सकता, जिस इल्लत से जो मालूल जुड़ा हुआ है वो मालूल उस इल्लत से जुदा नहीं हो सकता, जिस तरह इफेक्ट कॉज से जुदा नहीं हो सकता उसी तरह अमल आमिल से जुदा नहीं हो सकता। मुमकिन नहीं है कि आमिल से अमल जुदा हो जाए, जिसका अमल होगा उसी के साथ रहेगा, उस आमिल का साथ छोड़ नहीं सकता। गाफिल ना हो, हमारा अमल हमारा साथ नहीं छोड़ेगा, और जो कुछ हम कर रहे हैं ये सब बरज़ख में حشر میں قیامت میں مجسم ہمارے سامنے آئے گا. یہاں پر اب مجسم کیسے ہوگا اس کی مثال ہم اپنی اور آپ کی زندگیوں سے دے دیں. عمل اور عامل کا رشتہ اور عمل کی تجسیم کا مسئلہ, یہ سب مسائل اہم مسائل. روایت میں ہے کہ مثلا جب انسان قبر میں لٹایا جائے گا تو پہلے ایک خوشرو جوان آئے گا. یہ خوشرو جوان یہ اس کے اعمال صالحہ کی ایک وجودی شکل ہوگی, اور اس کے بعد ایک بدصورت جوان آئے گا, اور اس کے بعد دونوں میں گویا کہ نزاع, ایک جھگڑا ہوگا. اس میں جو فاتح ہوگا وہ باقی رہے گا, جو مفتوح ہوگا وہ چلا جائے گا. اس طرح کی بہت سی تمثیلی روایتیں ہیں, لیکن یہ صرف ادبی تمثیل نہیں ہے, یہ تمثیل شعری تمثیل نہیں ہے, یہ تمثیل ویسی تمثیل نہیں ہے جو قصے کہانی میں ہوتی ہے. یہ تمثیل جب معصوم فرما دیں کہ تمہارے اعمال مجسم تمہارے سامنے آئیں گے, تجسیم اعمال, تو پھر حقیقت ہے. حکیمانہ سطح پر جب کنجکاوی کریں گے, جستجو کریں گے, تحقیق کریں گے, تو میں عرض کروں گا کہ آپ علم النفس کا مطالعہ فرمائیں. آپ نے اپنے نفس کی قوت کو دیکھا ہے, آپ کے نفس میں کیا کیا قوتیں. نفس انسانی میں یہ قوت ہے کہ وہ آواز کو صورت میں بدل سکتی ہے. نفس انسانی, آپ حضرات بہت سے خواب دیکھتے ہیں. کیوں دیکھتے ہیں خواب؟ خواب دیکھنے کے ایک اہم سبب یہ بھی ہے کہ اس نفس میں, نفس انسانی میں یہ قدرت ہے, یہ قوت ہے, یہ صلاحیت ہے, یہ استعداد ہے حق سبحانہ و تعالیٰ کی دی ہوئی. اللہ سبحانہ و تعالیٰ نے یہ صلاحیت دی ہے کہ انسان سنی ہوئی باتوں کو مجسم پیکر عطا کر دیتا ہے. آپ نے کسی سے کوئی اچھا جملہ سنا, خوشگوار جملہ سنا, خواب آپ بہت عمدہ دیکھیں گے. کسی سے ناگوار جملہ سنا, خواب آپ ڈراؤنا دیکھیں گے. وہ جملہ صرف جملہ تھا, الفاظ پر مشتمل, اور ایک کیفیت پیدا ہوئی تھی مسرت کی یا رنجیدگی کی. وہ الفاظ اور وہ کیفیت, نفس انسانی میں یہ قوت ہے کہ وہ اس کو مجسم پیکر میں ڈھال دے. یہ قوت اللہ سبحانہ و تعالیٰ نے نفس انسانی کو دی ہے. جب ہمارا اور آپ کا نفس لفظ کو صورت عطا کر سکتا ہے, تو وہ پروردگار کیا عمل کو جسم عطا نہیں کر سکتا؟ یہ روایتیں کہ قرآن مجید کی تلاوت کرو گے تو اس طرح حسین اور زیبا اور خوشرو اور خوش کلام جوان تمہارے ساتھ ہوگا حشر میں, قبر میں, برزخ میں, بہشت میں. سورہ یاسین کی یہ شکل ہے, سورہ رحمان کی یہ شکل ہے, سورہ واقعہ کی یہ شکل ہے, تمہارے اعمال کی یہ شکلیں. تجسیم اعمال, جو کچھ بھی ہم اچھے اعمال بجا لاتے ہیں یہ مجسم سامنے آئیں گے, جو ہم برے اعمال بجا لاتے ہیں وہ مجسم سامنے آئیں گے. یہ اعمال ہمارے ہیں اور ہمارے ہی سامنے آئیں گے, اور ہمارا ساتھ نہیں چھوڑیں گے. آپ محبت کریں گے, محبت کے کی اپنی شکل زیبا میں محبت سامنے آئے گی. نفرت کریں گے, نفرت اپنی قبیح شکل و صورت میں سامنے آئے گی, مگر ہماری نفرت ہمارے ساتھ, ہماری محبت ہمارے ساتھ, ہماری مروت ہمارے ساتھ, ہماری سخاوت ہمارے ساتھ, ہر فعل ہمارا ہمارے ساتھ ہوگا, آپ کا فعل آپ کے ساتھ ہوگا. کوئی فعل اپنے فاعل سے, کوئی عمل اپنے عامل سے جدا نہیں ہو سکتا. یہ ایک اصل ہے حکیمانہ اصول. اب آیت میں جو بات کہی گئی اور بعض روایتوں میں جو بات کہی گئی, آیت میں یہ بات کہی گئی, پہلے تو کہہ دیا گیا وما هم بحاملین من خطاياهم من شيء, اور ہرگز وہ کسی کے عمل کا بار اٹھانے والے نہیں ہیں. انہم لکاذبون, یقیناً یہ جھوٹے ہیں. یہاں پر جو کہا گیا یقیناً یہ جھوٹے ہیں, اس کے معنی یہ ہیں کہ یہ ابھی بھی جو تم سے کہہ رہے ہیں کہ ہم تمہارا بار اٹھائیں گے, اس وقت بھی یہ جھوٹ ہی کہہ رہے ہیں. یعنی یہ کہہ رہے ہیں, ان کے دل میں یہ عہد تھوڑی ہے کہ تمہارا بار اٹھائیں گے. ان کے دل میں یہ نہیں ہے کہ واقعی تمہارا بار اٹھائیں گے, یہ جھوٹے ہیں, یہ غلط وعدہ کر رہے ہیں تم سے. اس کے بعد حق سبحانہ و تعالی کا بیان آتا ہے دوسری آیت میں کہ وَلَيَحْمِلُنَّ أَثْقَالَهُمْ, یہ خود اپنا بوجھ اٹھائیں گے, وَأَثْقَالًا مَعَ أَثْقَالِهِمْ, اور اپنے بوجھ کے علاوہ کچھ اور بوجھ بھی یقیناً یہ اٹھائیں گے. یہ کون سا بوجھ ہوگا؟ بالتحقیق یہ اپنا بوجھ اٹھائیں گے, اپنے عمل کا بار یہ خود اٹھائیں گے. وَأَثْقَالًا مَعَ أَثْقَالِهِمْ, اور اپنے بوجھ کے, اپنے اعمال کے بار کے علاوہ بھی یہ کچھ اور بار بھی اٹھائیں گے. یہ جھوٹے, ان کی نیت نہیں ہے کہ یہ اٹھائیں, مگر ہم یہ انتظام کریں گے کہ انہیں اٹھانا پڑے گا. وہ کیا اٹھانا پڑے گا, یہاں پر تفصیلی بحث ہے. ایک تو یہ کہ خود کسی کو گمراہ کرنا, یہ خود ایک عمل ہے. یہ گمراہ کر رہے ہیں اور ان کے گمراہ کرنے کے نتیجے میں دوسرے گمراہ ہو رہے ہیں, تو یہ گمراہ کرنے کا عذاب, یہ اپنے گناہوں کا عذاب اٹھائیں گے, اپنی بے ایمانی, بے یقینی, اپنے کفر, اپنے شرک, اپنی بدعتوں کا, اپنے الحاد کا بوجھ اٹھائیں گے, اور ساتھ میں جو دوسرے کو گمراہ کر رہے ہیں اس گمراہ کرنے کا بوجھ اٹھائیں گے. لیکن یہاں پر وہ بحث اپنی جگہ حقیقی ہے, قطعی ہے, یقینی ہے, جو میں عرض کر چکا کہ کسی کا عمل کسی دوسرے کے پاس نہیں جائے گا. لیکن اس کے باوجود دو چیزیں حقیقت ہیں, وہ بھی اسی قرآن میں بیان کی گئی. ایک یہ کہ پروردگار عالم نیکوکاروں کی سیئات, ان کے گناہوں کو مٹائے گا, یہ بھی وعدہ کیا گیا ہے. دوسرے یہ کہ بعض ایسے ہیں کہ جن کے اچھے کاموں کو کل عدم قرار دے دے گا. یہ دونوں وعدے اسی قرآن مجید میں بار, یہ بھی ایک دو بار نہیں, بار بار اس مضمون کی طرف اشارہ کیا گیا ہے. یہاں پھر کسی کے ذہن میں خیال آ سکتا ہے کہ اس میں تضاد ہے. ایک جگہ کہا گیا ایک شخص کا عمل اس کے ساتھ رہے گا ہمیشہ, جدا نہیں ہو سکتا. ایک جگہ کہا جا رہا ہے کہ جی ہم ان کی برائیاں مٹا دیں گے. ایک جگہ کہا جا رہا ہے ان کے ہم اچھے اعمال اکارت کر دیں گے. ایک تکفیر سیئات اور ایک حبط اعمال. یاد دہانی کے لیے میں صرف عرض کر دوں, حالانکہ غالباً مفصل اس سورے پر گفتگو یہاں ہو چکی ہے, لیکن میں صرف آیت یاد دہانی کے لیے پڑھ رہا ہوں آپ کے سامنے. سورہ مبارک ہے محمد صلی اللہ علیہ وسلم. بسم الله الرحمن الرحيم الذين كفروا وصدوا عن سبيل الله أضل أعمالهم جن لوگوں نے کفر اختیار کیا اور اللہ کی راہ میں روڑے اٹکائے أضل أعمالهم ان کے اعمال ضائع ہو گئے یعنی اعمال انہوں نے کیے تھے وہ اعمال برباد ہو گئے والذين آمنوا وعملوا الصالحات وآمنوا بما نزل على محمد وهو الحق من ربهم كفر عنهم سيئاتهم وأصلح بالهم اور جو ایمان لائے اور اچھے کام کیے اور اس چیز پر ایمان لائے جو محمد صلی اللہ علیہ وآلہ وسلم پر نازل کی گئی تھی اور وہی حق ہے ان کی سیئات ان کی برائیاں اس کی تکفیر کر دی گئی یعنی اسے مٹا دیا گیا ان کے اچھے اعمال اکارت کیے گئے ان کی برائیاں مٹائی گئیں تو یہ ایک شاہد ہے یعنی پورے قرآن میں متعدد بار یہ مطلب یہ مفہوم ادا ہوا ہے تو تین باتیں ہیں ان تینوں میں جمع کیسے کریں گے ایک چیز یہ ہے کہ عامل سے عمل اور عمل سے عامل جدا نہیں ہو سکتے دوسری جگہ یہ ہے کہ ہر شخص اپنا بوجھ خود اٹھائے گا تیسری چیز یہ ہے کہ کوئی شخص کسی اور کا بوجھ نہیں اٹھائے گا چوتھی چیز یہ کہی جا رہی ہے کہ کچھ ایسے ہیں کہ جن کی برائیوں کو ہم مٹا دیں گے کل عدم کر دیں گے پانچویں چیز یہ کہی جا رہی ہے کہ کچھ ایسے ہیں کہ ان کی اچھائیوں کو ہم مٹا دیں گے کل عدم کر دیں گے اور اس سے آگے بڑھ کر بعض آیات سے بھی یہ مضمون سامنے آتا ہے اور بعض روایات سے بھی صاف صاف یہ بات سامنے آتی ہے حضرت امام محمد باقر علیہ الصلاۃ والسلام نے فرمایا ہے سائل نے سوال کیا تفصیلی بہت طویل روایت ہے اور معصوم علیہ الصلاۃ والسلام سے سائل نے متعدد سوال کیے ہیں اس میں یہ سوال بھی کیا ہے کہ آقا ہم تک یہ روایت پہنچی ہے کہ آپ کے چاہنے والوں کے گناہ بخش دیے جائیں گے اور آپ کے چاہنے والوں کے گناہ آپ کے دشمنوں کے نام اعمال میں داخل کر دیے جائیں گے اور آپ کے دشمنوں کے اچھائیاں آپ کے دوستوں کے نام اعمال میں منتقل کر دی جائیں گی امام معصوم سے ہی روایت ہے امام نے فرمایا خدا کی قسم ایسا ہی ہوگا خدا کی قسم ایسا ہی ہوگا یہاں پر قدرت حق کا مسئلہ ہے کوئی تضاد نہیں ان تمام بیانات میں کوئی تضاد نہیں ہے میں نے اسی لیے اس انداز سے یہ ساری باتیں جمع کر کے پیش کی کہ بعد میں کوئی کہے اور آپ کو یہ شک اور شبہ لاحق ہو جائے کہ یہ کیا کنٹرڈکشن ہے یہ کیا تضاد ہے یہ کیا تناقض ہے نہ تناقض ہے نہ تضاد ایک بنیادی اصول ہے کہ عمل عامل سے جدا نہیں ہو سکتا لیکن اس اصول کے بنانے والی اس اصول کو بنانے والی ہستی اس سے بلندتر ہے وہ اس سے بلندتر ہے وہ اس اصول کو جب چاہے خود اپنے اختیار و ارادے سے اپنی مشیت سے اپنی مرضی سے اپنی حکیمانہ مصلحت کے تحت اس اصول کو بدل سکتی ہے قانون کو تبدیل کر سکتی ہے وہ اللہ سبحانہ و تعالی جس نے سورج کے لیے یہ قانون بنایا ہے کہ وہ مشرق سے نکلے اور مغرب میں ڈوبے اسی کے ہاں ایک لکھا ہوا قانون موجود ہے کہ قیامت آنے سے پہلے سورج مغرب سے نکلے گا اور یہ روایت صرف ہمارے یہاں نہیں ہے سلفی حضرات اہل حدیث حضرات برادران اہل سنت وغیرہ وغیرہ سب کے ہاں یہ حدیث موجود ہے کہ قیامت آنے سے پہلے سورج مغرب سے نکلے گا سورج सूरज मगरिब से। इस वक्त कानून कुदरत क्या है, इस नेचर का कानून क्या है, मशरक से सूरज निकलेगा। मगर सादिक मुसद्दक नबी बरहक खातम नबीन सल्लल्लाहु अलैहि
वसल्लम
इरशाद फरमाया है कि सूरज मगरिब से निकलेगा। अब सूरज जब मगरिब से निकलेगा तो उसके साथ बहुत सी और बातें भी हैं, कुछ खुशखबरियाँ भी हैं और उससे ज़्यादा हौलनाक बातें भी हैं। मसलन ये कि रिवायत में है कि तौबा का दरवाज़ा अल्लाह ने उस दिन खोल दिया है जिस दिन ज़मीन और आसमान को बनाया है, उसी दिन से तौबा का दरवाज़ा खोल रखा है। लेकिन ये उस वक्त बंद हो जाएगा जब सूरज मगरिब से निकलेगा। रिवायत का मजमून यह है कि हर शख्स जब चाहे तौबा करे और अल्लाह सुबहानहु व तआला की खिदमत में हाजिर हो जाए, लेकिन जब सूरज मगरिब से निकलेगा उसके बाद अगर कोई ईमान लाएगा तो उसका ईमान उसे फायदा नहीं पहुंचाएगा। यानी जब सूरज मगरिब से निकलेगा तो लोग जो हैं वो रिवायत सुन के अभी हमारा मजाक उड़ाते हैं, ये लीजिए मौलवी साहब ये बिल्कुल साइंस नहीं जानते, ये भला बताइए, ये एस्ट्रोनॉमी से वाकिफ नहीं है, ये देखते ही रहे कि सूरज और चांद और सितारे और सैारों इनका निज़ाम क्या है, कॉस्मोलॉजी किसी से भी वाकिफ नहीं है मौली साहब। तो इसीलिए हम कहते हैं ना मजहबी जलसों में मत जाया कीजिए आप लोग, हैं देखिए ऐसी खुराफात बातें बताते हैं, कह रहे हैं मगरिब से सूरज निकलेगा, खूब मजाक उड़ाएंगे हैं जब, लेकिन इनके कानों में पड़ी रहेगी बात कि साहब इनके पैगंबर ने कहा है मगरिब से सूरज निकलेगा, पैगंबर ने कहा है मगरिब से सूरज निकलेगा, पैगंबर ने कहा है मगरिब से सूरज निकलेगा। जब देखेंगे मगरिब से सूरज निकलता हुआ तो ईमान ले आएंगे, सब ईमान ले आएंगे। उस वक्त कुरए अर्ज पर जितने हैं सब ईमान ले आएंगे, लेकिन उस वक्त इनका ईमान लाना सूदमंद नहीं होगा, इसलिए कि ईमान की शान यह है कि गैब पर ईमान लाया जाए। शान ईमान की है कि गैब पर ईमान लाया जाए। वो ज़ात बारी ताला वो गैबुल गैब है, वो खुद गैबुल गैब है। शान ईमान की है। सूरह बकरा के आगाज में क्या कहा गया, बिस्मिल्लाहिर रहमान रहीम अलिफ लाम मीम ज़ालिकल किताबु ला रैब फीही हुदल लिल मुत्तकीन अल्लज़ीना युमिनूना बिल गैब। मुत्तकी वो हैं, मोमिन वो हैं, निजात के मुस्तहिक वो हैं, हिदायत याफ्ता वो हैं कि जो गैब पर ईमान लाते हैं। तो जब मगरिब से सूरज निकलता हुआ देख के सब ईमान लाएंगे, वो ईमान उस वक्त फ़ायदा नहीं पहुँचाएगा। उस वक्त जो तौबा करेंगे वो तौबा उस वक्त फ़ायदा नहीं पहुँचाएगी। आज का वक्त तमाम हो चुका लेकिन बहस बाकी है, ये बहस पेच दर पेच है, बहुत पेचीदा बहस है, बहुत पेचीदा बहस है। लेकिन आखिर में मैं आपको एक रिवायत अर्ज़ करूं और कल तक के लिए गुफ्तगू मुलतवी। मिना के मैदान में हज आखिर में पैगंबर अकरम सल्लल्लाहु अलैहि
वसल्लम
मिना के मैदान का ये खुतबा है, आपने अपने असहाब के दरमियान अली के फ़ज़ाइल बयान किए, अमीरुल मोमिनीन अलैहिस्सलाम के फ़ज़ाइल बयान किए और फरमाया, वो कलिमात भी हैं कि अली की मंजिलत मुझसे वही है जो हारून की मंजिलत मूसा से थी, अली मेरा वसी है, अली मेरा वज़ीर है, अली की मोहब्बत ईमान है, अली की दुश्मनी कुफ्र है, अली से मोहब्बत वही करेगा जो सही नसब होगा, अली का बोग्ज नहीं रखेगा मगर वो जिसके नसब में कोई खामी होगी। उस इस रिवायत में जो असल एक फ़िक्रा है वो ये है, फरमाया है पैगंबर ने कि तौबा कबूल नहीं होगी मगर हुब अली इब्न अबी तालिब के साथ। तौबा 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 भी कबूल नहीं होगी मगर हुब अली इब्ने अबी तालिब के साथ। और उसके बाद खुद पैगंबर ने हुक्म दिया हसान इब्ने साबित को, जो शायर दरबार नबवी थे, कि तुम इस वक्त अली की शान में शेर कहो और जो मैं कह रहा हूँ इसे शेर के कालिब में बयान करो। और उस वक्त हसान इब्ने साबित ने शेर कहे हैं जिसमें ये शेर है उनका कि ला तुक्बलु तौबतो मिन अहदिन ला तुक्बलु तौबतो मिन ताइबिन इल्ला बिहुब्न इब्ने अबी तालिबिन ला तुक्बलु तौबतो मिन ताइबिन इल्ला बेहब इब्न अबी तालिब। किसी तौबा करने वाले की, किसी तायब की तौबा कबूल नहीं होगी मगर ये कि मोहब्बत अली इब्न अबी तालिब के सदक़े में इस तवस्सुल से कबूल हो। परवरदिगार हमें और आपको सबको तौफीक अता फरमाए कि हम हुब अमीरुल मोमिनीन अली इब्न अबी तालिब अलैहिस्सलाम के साथ ज़िंदगी बसर करें, उनकी मोहब्बत पे जिएं, उनकी मोहब्बत पे मरें, उनकी मोहब्बत ही पे मर मिटें और उनकी मोहब्बत के अमली तकाज़ों को पूरा करें। उनकी मोहब्बत का तकाज़ा है कि कुरान की तिलावत करें तो हम तिलावत करें, उनकी मोहब्बत का तकाज़ा है कि हम नमाज़ पढ़ें तो नमाज़ पढ़ें, उनकी मोहब्बत का तकाज़ा है कि हम रोज़ा रखें, हज करें, ज़कात दें तो हम ये सब करें। हम इस निज़ाम विलायत को कबूल करें, इस निज़ाम विलायत के कारबंद पर कारबंद हो जाएं और हम उनके फर्जंद हजरत हुज्जत मुंतज़र अज्जल अल्लाह तआला फरजहु। के अंसार व आवान में शुमार हों। बिस्मिल्लाहिर रहमानिर रहीम। अल्लाहुम्मा कुन लिमनिकल हुज्जत सलावतुक अलैहि व अला
بهذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه